नमस्कार, कार्यक्रम देश परदेशमा साथी सिर्जना नेउरेसँगै प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजयएफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम सुने जितिन्छ विजयएफएम 101.6 इन्टरनेट अनलाइनको www.bizyfm.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
त्यस्तै यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 MHz, सामुदायिक रेडियो परासी 90.2 MHz, रेडियो मध्यबिन्दु एफएम 101 MHz, सामर्थ्य एफएम 92.1 MHz र सामुदायिक रेडियो सुनोल 90.7 MHz पनि सुन्न सक्नुहुनेछ। अनि विजय एफएम 101.6 मङ्गलबार बिहान 8 बजेपछि पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
आजको देश परदेश कार्यक्रम वैदेशिक रोजगारीका कारण हुने मनोसामाजिक समस्या अथवा डिप्रेसनबाट जोगिन के गर्नु पर्ला भन्ने विषयमा केन्द्रित छ। रोजगारीका लागि विदेश गएकालाई मात्र होइन, नेपालमा बस्ने परिवारका सदस्यलाई पनि मनोसामाजिक समस्या पर्न सक्छ। यस्तो समस्यामा परेकालाई परिवार र आफन्तको साथ किन महत्त्वपूर्ण हुन्छ भन्ने यस्ता धेरै समस्याको समाधान छलफलबाट हुन्छ। आज हामी रामेछापका महिलाहरू मनोसामाजिक समस्या हटाउन र घटाउन कसरी कुराकानी र छलफल गर्छन् भन्ने विषयमा एक सामग्री प्रस्तुत गर्छौँ।
मनोसामाजिक समस्यालाई धेरैजसो डिप्रेसन भनेर पनि चिनिन्छ। डिप्रेसन वा बाहिर केही नदेखिए पनि भित्रभित्र मन खाने रोगबाट जोगिन के गर्नुपर्ला भन्ने विषयमा आज हामी मनोविद करुणा कुँवरसित पनि कुराकानी गर्ने तयारीमा छौँ। तर देश परदेश कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी अनिता राणाबाट।
दुबईले नेपाली सहित विदेशी नागरिकतामा भर्ती गर्दा प्रहरी रिपोर्ट अनिवार्य गर्ने भएको छ। सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, कामदारलाई स्वतन्त्र र अपराधमुक्त बनाउन यस्तो नियम ल्याउन लागिएको फेडरल नेसनल काउन्सिल दुबईलाई उद्धृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ। दुबईमा काम गर्न जान चाहने विदेशी नागरिकले भिसा पाउनका लागि आफ्नो देशको सम्बन्धित निकायले जारी गरेको चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन पर्नेछ। यो नियम विदेशी नागरिकका परिवार, पर्यटक भिसा, विद्यार्थी, कुनै काममा लागि आउने, स्वास्थ्य उपचार गर्न आउने वा 3 महिनाको काम गर्न आउने र फेरि 3 महिनालाई नै भिसा नवीकरण गर्ने विदेशी नागरिकका लागि भने लागु हुँदैन। यो नियम आउँदो माघ 21 गतेबाट लागु हुनेछ। कुवेती स्थित नेपाली दूतावासले कुवेतमा मृत्यु भएका 31 जना नेपाली कामदारको क्षतिपूर्ति बापतको रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ। दूतावासले कानुन व्यवसायको सहयोगमा सन् 2017 मृत कामदारको बिमा, बाँकी तलब, सेवा पश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग बापतको 5,26,43,883 रुपियाँ मृतकका कानुनी हकवाला आफन्तले पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाएको हो। वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति, नयाँ नवीकरण र वैधानिकीकरणमा अनलाइन टोकन प्रणाली लागू गरेको छ। सोमबारदेखि टोकन सुरु गरिएको हो। अब छोटो अनलाइन फारम भर्ने, छोटो काम हुने गरी टोकन नम्बर पाउने विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। अधिकारीका अनुसार श्रमग्राम श्रम स्वीकृति लिन जानेहरूले आधा घण्टाको समयको फरकको जानकारी पाउनेछन्।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन हुने, परिवारमा झैझगडा हुने विषय त हिजो आज जताततै सुनिन्छ। यस्ता समस्याले बालबच्चाको पढाइमा असर पर्ने, स्वास्थ्य समस्या सुरु हुने र समाजसँग एक्लिँदा व्यक्तिको मनमा अनेक खालका तनाव पनि थपिन्छन्। तनावका कारण थपिने मानसिक स्वास्थ्य समस्याका अनेक रूप छन्। तीमध्ये सबैभन्दा धेरै देखिने समस्या हो डिप्रेसन।
तर यस्ता समस्याबाट सजिलै बच्न सकिन्छ। रोजगारी गर्न विदेश गएकालाई मात्र होइन, नेपालमा बस्ने परिवारका अरू मानिसलाई पनि मनोसामाजिक समस्या पर्न सक्छ। मनोसामाजिक समस्यामा परेकालाई परिवार र आफन्तको साथ महत्त्वपूर्ण हुन्छ। त्यस्ता समस्याबाट मुक्ति पाउने उपाय हो छलफल र कुराकानी। रामेछापका केही महिला तनाव कम गर्न सामूहिक मनोपरामर्श कक्षामा भेला हुन्छन् र समस्या सेवाबाट छुटकारा कसरी पाउने भन्ने विषयमा छलफल गर्छन्, अरूका कुरा सुन्दछन् र आफ्ना अनुभव सुनाउँछन्। समूहमा बसेर आफ्ना कुरा सुनाउनुको उद्देश्य हो व्यवहारमा आएको परिवर्तनबारे जानकारी गराउनु र आफ्ना समस्या समाधानको उपाय खोज्नु। सुनौ मोहन पौडेलले तयार पारेको सामग्री।
हात र खुट्टामा चाहिँ धेरै शक्ति आउने, बल आउने, अनि हामीलाई कुट्न मन लाग्ने, भाँडाकुँडा फाल्न मन लाग्ने त्यस्तो हुन्छ भनेर हामीले छलफल गरेका थियौँ नि। त्यो छलफलमा बसेर गइसकेपछि चाहिँ त्यस्तो हुँदाखेरि यस्तो सम्झिनु भयो कि भएन, ओहो साँच्चैकै यहाँ बल आउँदो रहेछ, ओहो साँच्चैकै यस्तो रहेछ भन्ने कुरा चाहिँ महसुस गर्नुभयो कि भएन तपाईँहरूले?
त्यो कुरा सुनेर हामी रिसेकै छैन।
रामीछापको रामीछाप नगरपालिका 8 लामा टोलमा सामूहिक मनोपरामर्शको कक्षा चल्दैछ। यस्तो कक्षा 15 दिनमा एकपटक हुन्छ। कक्षामा सहभागीहरू भेला हुन्छन्, आफ्ना समस्या सुनाउँछन्, अनि समस्या पर्दा आफूले के गरे भनेर समूहमै कुरा राख्छन्।
र म चाहिँ म आफै स्वयंसेविका, म जसरी भेट गराइदिन सक्छु भनेर
आउँछ त्यो, हामीले भनेको कुरो मान्छ त्यो आन्टीले, होइन त्यो टेन्सन हुने बेलामा खाने।
ठिक छ, उहाँको कुरा पछि गरौँ, अहिले चाहिँ
हाम्रै कुरा गरौँ।
ताकि टेन्सनकै कुरामा जोडियो, होइन अब त्यो कति हामीले सम्हाल्नु, आफूलाई गाह्रो हुँदाखेरि सम्हाल्ने तरिकाहरू धेरै छन् क्या हामीमा।
समूहमा बसेर आफ्ना कुरा सुनाउनुको उद्देश्य हो कक्षामा सहभागी भएपछि आफ्नो व्यवहारमा आएको परिवर्तनबारे जानकारी गराउनु अनि आफ्ना समस्या समाधानको उपाय खोज्नु। यही कक्षामा हुनुहुन्छ रमिता तामाङ। रमिताका श्रीमान बहराइन गएको 2 वर्ष भयो। 2 वर्षमा उहाँले 2,00,000 रुपियाँ पठाउनु भयो। त्यो पैसा छोराछोरी पढाउँदा र घर खर्च चलाउँदा सकियो। एकातिर घरको कामधन्दा एक्लै गर्नुपर्दाको धपेडी अनि अर्कोतिर खर्चले ल्याउने समस्या, यस्तै व्यवहारिक कुराले रमितालाई तनाव भइरहन्छ।
अहिले कम्पनी सानो छ, अनि त्यही भएर कम्पनी खारिद हुन लायो भनेर कामै छैन अहिले। त्यो बच्चाहरू पढाउनु पर्यो, आफूले खर्च गरेको पनि त्यो पनि आफूले गरेको पनि त्यही खर्च हुन्छ। ठुल्ठुलो छन् बच्चाहरू, अब एसएलसी दिने, 10मा पढ्ने, अब बढी बढी खर्च हुन्छ नि किताब कपी किन्दा।
कमला तामाङ पनि यही कक्षाकै सहभागी। कमलाका श्रीमान त अहिलेसम्म 3 पटक भयो विदेश जाँदै आउँदै गरेको। अहिले पनि उहाँका श्रीमान विदेशमै हुनुहुन्छ। कमलालाई घर चलाउन पैसा चाहिन्थ्यो। उहाँ विदेश गएका श्रीमानले पठाइदिनुहुन्छ भन्ने आशमा बस्नुहुन्थ्यो, तर विदेशमा श्रीमानको काम र कमाई राम्रो थिएन। तिनै कुराले उता श्रीमानलाई तनाव हुन्थ्यो अनि यता कमलालाई। कमाई नहुन्जेल भएन भन्ने तनाव हुन थालेपछि त्यसको हर हिसाबले, यसको अनुभव पनि कमलाले राम्रैसँग गर्नुभएको छ।
श्रीमान जाँदाखेरि चाहिँ सुखा 900मा जानुभएको कतारमा, अनि आफै खाने कम्पनीमा, अनि उहाँले 800 जति सेलरी पठाउँथ्यो, अनि 3 महिना 4 महिनामा त्यस्तै 40,000-45,000 पठाउनुहुन्थ्यो, अनि त्यो पैसा मैले लेखेर राखेन। अनि पहिला चाहिँ अलि कमाइ भयो सर, कहिले 80,000 कहिले 90,000 3 महिनाको त्यस्तै पठाउँथ्यो, अनि पछि भए चाहिँ त्यति कमाइ पनि भएन, अनि मैले लेखेर पनि राखेन। अनि पछि 2 वर्षमा भुइँचाल जाँदाखेरि आउनुभयो, अनि उहाँ गएर विदेशमा श्रीमान जानुभयो, अनि श्रीमान जानुभएर पछि मैले 6-7 महिनामा जग्गा किन्यौँ। जग्गा किन्दाखेरि मसँग त्यति पैसा थिएन, 2,00,000 रुपियाँ मात्रै थियो, अनि मैले 3.5 रुपियाँ जग्गा किन्यो, अनि मलाई 1.5 लाख रुपियाँ ऋण परेको थियो, अनि ऋण उहाँले पठाएको पैसा चाहिँ मैले ऋण तिर्यो, अनि मैले चाहिँ आफूले बच्चाहरू पढाउनु घर खर्च चलाउन चाहिँ आफूले यहाँ कमाएरै चलायो। अनि पछि त्यो ऋण पनि तिरिसक्यो, ऋण तिरिसकेपछि के भयो भने उहाँको कमाइ पनि हुन छोड्यो, कम्पनी खारिद भयो, अनि त्यहाँदेखि घरमा आयो। घरमा आउँदाखेरि मसँग पैसा थिएन, अनि त्यति नै घरि भुइँचाल गयो, अनि मसँग पैसा 1,00,000 रुपियाँ मात्रै थियो, 1,00,000 रुपियाँ थियो, अनि 1,00,000 भुइँचाल यस्ता टहर जस्ता यतोति कर्मी ज्याला जाँदै 80,000 गयो। अनि उहाँले मैले 2 वर्ष बसेर कमाएको पैसा खै त सबै तिमीले खाएर सकायो, यही जग्गा हो त मेरो यत्रो पैसाको, घटीमा नि 7-8 लाख कमाइ होला भनेर भन्यो क्या। अनि त्यस भन्दाखेरि चाहिँ अनि उसले कसरी त्यो 7-8 लाख त आएकै छैन, तपाईँको पैसा बिघ्न आयो, 6 लाख जति आयो होला भनेर हामी दुईजना वाद विवाद भयो।
समस्या श्रीमान श्रीमती बिचको, तर सधैँ यो दुईजना बिचमा मात्रै रहेन। कमलाले आफ्नो तनाव छोराछोरीमाथि पोख्न थाल्नुभयो। उहाँले रिसको झोकमा छोरालाई पिट्नुहुन्थ्यो। सासू ससुरासँग पनि कहिलेकाहीँ कालो मुख पार्नुपर्ने अवस्था हुन्थ्यो। तर अहिले कमलाले छोराछोरीलाई पिट्नु त कि ठुलो स्वरले गाली नगरेको पनि धेरै भइसक्यो। अहिले त उहाँ रिस उठ्यो भने त्यसलाई आफै नियन्त्रण गर्नुहुन्छ।
झगडा हुँदाखेरि आफूले सम्हाल्नु पर्ने होइन, सास ससुराले गाउँको मान्छेले कुरा काट्दाखेरि अब त्यो गलत नेतले हिँड्नु हुँदैन आफू होइन, आफू त्यसरी हिँड्यो भने त मान्छेले कुरा काटिहाल्छ, आफू नै त्यस्तो छैन भने त त्यो काँडाले घोचे पनि पछाउन सक्छ। उहाँले भन्दै गर्छु म अब के भन्नु, उहाँले त उसले त भनिहाल्छ भन्छ, आफूले जे गर्ने आफूले गर्नुपर्छ। पक्न म घरमा आएपछि त्यसले नै घर खर्च चलाउनु लाउँछु, अनि त्यतिखेर चाहिँ कति खर्च लाग्दो रहेछ, के केमा कति खर्च जाँदो रहेछ, अनि एक दुई महिना चलाएपछि त्यसले थाहा हुन्छ, अनुभव हुन्छ भनेको चाहिँ सोचेँ क्या मैले।
अनि झगडा त गर्नु भएन,
झगडा चाहिँ गरेन। अनि पछि उहाँ आएर चाहिँ लु तपाईँ आफै चलाउनु भने, अनि ब्याङ्कबाट कहिले 10,000-15,000 चेक निकाल ल्याएँ है, अनि उहाँलाई नै दिएँ मैले त्यो घर व्यवहार चलाएन। अनि उहाँले बुझाउँदाखेरि त एक दुई महिना उसले अनुभव भयो नि त, अनुभव हुँदाखेरि चाहिँ यसो नि ओहो पैसा त उता पनि पैसा जाने यता पनि पैसा जाने, जे गरे नि पैसा रहेछ, अब घरमा बस्नु भएन यसो यस्तो तले त अब कमाउने उमेरमा घरमा बसेर त बच्चाहरू पनि सानो छ, अब चाहिँ घरमा भन्नु भएन जानु पर्यो भनेर फेरि दुबईमा अस्ति भदा मात्रै जानुभयो।
परदेशीका श्रीमतीलाई घर खर्च चलाउने र श्रीमानलाई खुसी पार्ने कुराले मात्रै तनाव दिएको छैन, त्यो भन्दा झनै तनाव त परिवार र गाउँले गर्ने कुराले पनि दिन्छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि कक्षाका सहभागीले सिकेका छन्।
भोग्नु त धेरै कुराहरू हो क्या, अब किनभनेदेखि मान्छेले भन्छ तर मान्छेको कुरामा हिँड्ने होइन, आफ्नो कर्तव्य अनि के छ आफ्नो व्यवहार चाहिँ सम्हालेर गर्नुपर्छ। अब कागले काल्नु भने कागसँग दौडिने होइन, अब फलनाले यो हल्ला चलायो भने त्यो हल्लामा हिँड्ने होइन, हल्ला चलाउने पनि आफैबाट हुन्छ होइन, कुनै बेलामा घुलमिल पनि हुन्छ, नहुनेको अब राम्रो नकारात्मक अब ऊ विपरीत पनि हुन्छ नि, अब कुनैको त्यस्तो व्यवहारले गर्दा विपरीत भएर पनि बिग्रेर गएको छ नि घरबार, त्यो चाहिँ नबिगारोस् भनेर हामी चाहिँ अब भन्छौँ होइन।
15 दिनमा एकपटक हुने कक्षामा विदेश जानेका परिवारका सदस्य सहभागी छन्। कक्षामा सहभागी कसैका श्रीमान विदेशमा छन् त कसैका छोरा र कसैका भाइ। भरेली तामाङका चाहिँ 2 भाइ विदेशमा छन्। भाइहरू घरमा हुँदा सबै काम दिदीभाइ मिलेर गर्नुहुन्थ्यो, तर भाइहरू विदेश गएपछि अहिले उहाँलाई कामको चाप थपिएको छ, त्यसैले उहाँ 16 हात भए जस्तै गरेर काम गर्नुपर्छ भन्नुहुन्छ। यही कामको बोझले उहाँलाई कहिलेकाहीँ तनाव हुन्छ।
तनाव त धेरै छ नि सर, भाइहरू विदेश हुनुहुन्छ, विदेशमा घर हुँदा त सहयोग हुन्थ्यो होइन, भाइले सबै काम गर्नुहुन्छ, जाँदा दुःख हुँदो रहेछ, अनि त्यसरी घरमा कस्तो दुःख पाउने के रहेछ भने त्यस्तो पनि सिक्यो।
तर त्यो तनाव लिने विषय होइन रहेछ भन्ने कुरा भरेलीले यही कक्षामा सहभागी भएपछि बुझ्नुभयो।
अब तनाव भएर के गर्नु, अब सोध प्रयत्न गर्नु परिहाल्यो, जुन काम पनि अब मान्छेलाई बिजा देखाएर राख्नु भएन, गर्नै परिहाल्यो, सकि नसकि भए पनि होइन,
16 हात भन्दा नि तपाईँको 17 हात भयो, बुहारी पनि सिँगाल्नु पर्छ,
बुहारी पनि फेरि भदा पनि, मलाई त आफ्नो छोराछोरी नभए नि भदा पनि मेरै छोराछोरी हो है, भाइ पनि मेरो छोराछोरी समान त हो नि होइन, अनि यो यहाँ नानीहरूले अनि यो मिसले चाहिँ सिकाएको कुरो चाहिँ त के अरे बुहारीहरू चाहिँ जानुपर्ने रहेछ है, बच्चाहरूलाई कस्तो रहेछ जान्ने, के अरे गाली गर्नु नहुने, फकाउनु पर्ने, राम्रो बोलीले ऊ गर्नुपर्ने भनेर चाहिँ त्यस्तो चाहिँ सिकाएको थियो, आज तिमीहरू चाहिँ आज गएन भनेर चाहिँ भन्छु क्या म उहाँ गएर।
रिस उठ्छ नि, अघि भन्दै हुनुहुन्थ्यो रिस कन्ट्रोल गर्ने, अब तपाईँ त घरमा बुवामा पनि हुनुहुन्छ होला, बुहारीहरू सबै कतिजनाले कति थरी कुरा गर्छन्, त्यो कुरालाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ तपाईँ?
रिस उठ्दा, रिस उठेपछि म कि दुङ दुङ हिँड्छु, हिँडेर अनि यसो अनि यतातिर उतातिर यता यता उता आँगनतिर फुलबारीतिर त्यस्तोतिर हेर्छु, फेरि म त्यस्तो मान्छे प्यारेर बोलेर नबस्ने, म एक शब्दमै बोलिदिने क्या त्यसलाई, मलाई धेर रिस नउठाइ, मलाई रिस उठ्छ, म यस्तो धेर कुरो पनि गर्नु जान्दिनँ भनेर यस्तो भन्छु, अनि हिँडिहाल्छु म फेरि त्यस्तो के कस्तो भने म सोधेरै बस्दिनँ।
लामा गाउँमा चलिरहेको सामूहिक मनोपरामर्शको यो कक्षा 6 हप्ताको हो। कक्षामा तनाव हुने र त्यसलाई व्यवस्थापन गर्ने मात्रै छैनन्, परिवारका सदस्य विदेश गएका छन् भने घरमा रहेकाहरूलाई तनावमा पर्न नदिन अभिभावकको भूमिका खेल्नेहरू पनि छन्। त्यस्तै मध्येकी एक हुनुहुन्छ सुनमाया तामाङ। उहाँका 2 छोरा विदेशमा छन्, एकजना बुहारी नाति लिएर काठमाडौँमा बस्छिन्, अर्की बुहारी घरमै छिन्। गाउँकी स्वास्थ्य स्वयंसेविका पनि भएकाले सुनमायाले गाउँ घुम्दा विदेश जानेहरूका सासु बुहारीको सम्बन्ध राम्रो नभएको देख्नु भएको छ, त्यसैले उहाँले त्यस्तो गर्नु हुँदैन भन्ने कुरा बुझ्नु पनि भएको छ। त्यो कुरा कक्षामा बसेपछि झनै उहाँलाई प्रष्ट भयो, त्यसैले उहाँले अहिले त्यसलाई व्यवहारमै लागू गर्नु भएको छ।
अब छोरा बाहिर छ, बुहारी काठमाडौँ बस्छे होइन, अनि नानी छोराले पठाएको पैसा राम्रोसँग जतन गरी राख्ने गर, राम्रोसँग सदुपयोग गर, खर्च गर्ने ठाउँको लेख हिसाब राख, अनि मलाई पनि अलिकता खर्च तिम्रै हातले पठाइदेऊ है भन्नुपर्छ। अनि आफूले खर्च गरेको पनि झगडा गरे उनीहरूको बुढाबुढीभित्र लेख जख गरेर गर्छ, त बुढीले मासिस भनेर भरि मलाई अपगाल आउँदैन, मलाई चाहिँ त्यही नै छ सर। म आफै स्वयंसेविका अनि हेरेर, अनि स्वयंसेवा भएपछि अलिक गाउँघरमा सबैले यसले बुझ्या छ यसले जाने छ भन्दो रहेछ, जान्न त के जान्न हुन्छ र अर्का देखेर पनि आफूले बुझेर गर्नुपर्दो रहेछ। आफ्नो घरको व्यवहार चाहिँ राम्रै छ, अहिले दसैँ तिहार खर्च पठाउँछ र त्यो खर्च पनि आफूले यो फलान ठाउँमा मासे भनेर चिनो राख्नुपर्छ। आफूले आफ्नो व्यवहारको लागि त आफूले कमाइहाल्छ नि अलिअलि।
कहिलेकाहीँ त मान्छेको मन न हो, चित्त बुझ्दैन नि,
बुझ्दैन
चित्त बुझेन भने तपाईँ गाली गरेर सम्झाउनुहुन्छ कि राम्रो बोलीले सम्झाउनुहुन्छ कि?
गाली गर्नै हुँदैन, गाली गऱ्यो भने बाटै बन्द हुन्छ नि, एक दुई पैसा पनि आउँदैन नि। राम्रो बोलीले सम्झाएर मलाई अलिक पुगेन भन्नुपर्छ, कुन कुरामा रिस उठ्या छ वक्तलाई भोलि पर्सि पछि भनौँला नि भन्दै आफ्नो मनले आफैले गाली गरेर बस्नुपर्छ। मेरो लागि चाहिँ त्यति नै हो सर।
कक्षामा सहभागी हुनेहरूका कुरा सुन्दा नै थाहा हुन्छ, परदेशीका परिवारलाई तनावमा पार्ने कुरा एउटा मात्रै छैन, सहभागीले भनेको भन्दा फरक कुराले पनि उनीहरूलाई तनावमा पार्छ। मनोसामाजिक परामर्शकर्ता मनिका सुनुवार,
हामी चाहिँ विशेष गरेर वैदेशिक रोजगारमा गएको परिवारहरूसँग बसेर छलफल गर्छौँ, उहाँहरूले जति पनि कुराहरू भन्नुहुन्छ त्यो कुराहरू चाहिँ अब उहाँहरूलाई जुन समस्या अप्ठ्यारो पर्ने कुराहरू चाहिँ अब परिवारको सदस्यहरू बिच एकअर्कामा मनमुटाव हुने होइन, जस्तो मनमुटाव हुने कारणहरू पनि पैसाको कारण, एकअर्काको विचारहरू नमिल्ने, त्यस्तै गएको सदस्यहरूले चाहिँ फोन सम्पर्क नगर्ने, पैसा नपठाउने, परिवारमा चाहिँ एक किसिमको कामको जिम्मेवारी बढ्ने, बोझ हुने होइन, त्यस्तै अब बालबच्चाहरूले पनि जति बुवालाई चाहिँ अब भनेको मान्ने भनेको टेर्ने गर्नुहुन्थ्यो, आमाहरूलाई चाहिँ नमान्ने नटेर्ने जिद्दी हुने होइन, विद्यालयहरू पनि नजाने त्यस्तो, प्लस गएको सदस्यहरूमा पनि बिरामी पर्ने, विभिन्न खालको समस्याहरू हुने, दुर्घटनामा पर्ने, मृत्यु हुने, र अब सदस्यहरू एकअर्कामा चाहिँ टाढा रहँदाखेरि चाहिँ अब विश्वास नहुने, विश्वासको वातावरण नहुने, र अब उनीहरूको सदस्यहरूको एकअर्काको सम्बन्धमा पनि शङ्का गर्ने, र परिवारसँगै रहँदा अब जसरी एकअर्कामा चाहिँ मनको कुराहरू नजिकबाट सेयर गर्ने त्यो हुन्थ्यो, टाढा हुँदाखेरि चाहिँ त्यस्तो पनि नपाउने, त्यसै कारणले नै गाह्रो भएको, र परिवारको त्यो अब कसैको छोरा अब श्रीमानहरू साथमा नहुँदाखेरि अब नजिकबाट सहयोग नपाउनेहरू सहाराविहीन जस्तो हुने त्यस्तो समस्याहरू चाहिँ पाउँछौँ हामीले। पीर चिन्तामा बसिरहने, एकदमै बढी तनाव हुने, उहाँहरूलाई चाहिँ अब त्यही व्यवहारको कुराहरूले, त्यस्तै घटना समस्याहरूले चाहिँ एकदम दिक्क लाग्ने, दिक्दारीपन, अब व्यवहार छोडेरै हिँडौँ कि क्या हो, म व्यवहार चाहिँ बाट चाहिँ अब यसरी हिँडेँ भने मलाई चाहिँ अब सबै समस्याको समाधान होला भन्ने त्यस्तै कुराहरू चाहिँ सोचिरहने, रिस उठ्ने, झगडा गर्न मन लाग्ने होइन, एक्लो महसुस हुने, यो त नर्मल्ली अलिकति सामान्य कुराहरू भयो, यस्तै यस्तै समस्याहरू चाहिँ अलिकति बढी मात्रामा चाहिँ हुँदै जाँदाखेरि कडा खालको मानसिक समस्यासम्ममा चाहिँ पुगेको अवस्थाहरू चाहिँ पाउँछौँ हामीले।
उनीहरूले आफूले तनाव लिएको कुरा ठुलो होइन भन्ने बुझ्न सक्दैनन्, जसले गर्दा त्यो तनावले व्यक्तिसँगै परिवारलाई पनि असर पारिरहेको छ, तर त्यसलाई स्वयं व्यक्तिले नै नियन्त्रण गर्न सक्छ। तनाव कम गर्ने बारे बताउँदै हुनुहुन्छ अर्की मनोसामाजिक परामर्शकर्ता शान्ता पुलामी।
हामीले चाहिँ त्यस्तो तनावमा परेको मान्छेहरूलाई उनीहरूसँग भएको उनीहरूले आफ्नो तनावलाई भुलाउन चाहिँ कुन आइडियाहरू अप्नाइरहेका छन्, कस्तो तरिकाहरू अप्नाइरहेका छन्, उनीहरूले अप्नाएकै तरिकाहरूलाई पनि फोकस गर्दै चाहिँ तपाईँहरूले यस्तो पनि गर्दै आउनु भएको छ, यसमा अझ थप यस्तो पनि गर्न सकिन्छ भनेर चाहिँ हामीसँग भएको जुन तनावलाई सम्हाल्ने तनावलाई भुलाउने आइडियाहरू हुन्छ नि त्यो चाहिँ हामीले बताउने गर्छौँ। त्यस्तो आइडियाहरू चाहिँ अब एक्लै मनमा धेरै कुराहरू खेलाइराख्नुभन्दा पनि फुर्सदको समय रेडियो सुन्ने, गीत सुन्ने, टिभी हेर्ने होइन, आफ्नो मन मिल्ने साथीहरूसँग आफ्नो मनको कुराहरू व्यक्त गर्ने, त्यस्तै गरेर यस्तो लामो लामो सास फेरेर पनि होइन कतिपय मान्छेहरूलाई चाहिँ आफ्नो मनको तनावहरूलाई अलिकति हल्का बनाउन पनि मद्दत मिल्छ भनेर चाहिँ हामीले यस्तो लामो लामो सास फेर्ने तरिकाहरू पनि सिकाउँछौँ उहाँहरूलाई, र उहाँहरूसँगै भएको सकारात्मक तरिकाहरूलाई नै यस्तो पनि गरिराख्नु भएको छ, यसैलाई अगाडि बढाइराख्नु भयो भने आफ्नो तनावहरूलाई चाहिँ कम गर्न सकिन्छ भनेर चाहिँ भन्छौँ उहाँले चाहिँ।
डिप्रेसन विभिन्न कारणले हुन्छ र जसलाई पनि हुन सक्छ। रोगले बालक र वृद्ध, महिला र पुरुष कसैलाई पनि सताउन सक्छ। कतिलाई त आफू समस्यामा परेको छु भन्ने पनि थाहा हुँदैन, तर परामर्श लिँदा पनि मनका दुःख कम हुन्छन्। मनोसामाजिक समस्या के हो र यसबाट बच्नका लागि के गर्न सकिन्छ त? आउनुहोस् अब मनोविद करुणा कुँवरका सल्लाह र सुझाव सुनौ।
अब वैदेशिक रोजगारीका कारणले भन्नुभन्दा पनि नि वैदेशिक रोजगारीमा जाँदाखेरि होइन आइपर्ने चुनौतीहरू विभिन्न समस्याहरूका कारणले चाहिँ डिप्रेसन जस्तो एउटा समस्या पनि आउँछ भनेर चाहिँ बुझ्न सकिन्छ। र डिप्रेसन हो अब विभिन्न कारणले विभिन्न समस्याले विभिन्न अब भन उतार चढावले चाहिँ हुने गर्दछ र त्यसमध्येमा चाहिँ एउटा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा अथवा उनीहरू फर्केर आएका व्यक्तिहरूमा या छोडेर गएका परिवारका सदस्यहरूमा पनि हुने गर्दछ। विशेष गरी डिप्रेसन भनेर एकदम साधारण रूपमा तपाईँले हामीले बुझ्नु पर्यो भनेदेखि चाहिँ एकदमै आफ्नो मुड चाहिँ लो हुने, एकदम दुखी जस्तो महसुस हुने, केही गर्न मन नलाग्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने अथवा निन्द्रा धेरै लागिरहने, खाना धेरै खान मन लाग्ने, यो दुनियाँ चाहिँ होइन मेरो लागि चाहिँ सही छैन भने जस्तो महसुस हुने र वास्तवमा चाहिँ आफ्नो वरिपरि भएका विभिन्न अब आफन्त समाजदेखि लिएर सबैजनाले चाहिँ केही गर्न नसकेको जस्तो महसुस हुने र अब चाहिँ के पनि हुँदैन भने जस्तो खालको जुन जब महसुस हुन्छ र आत्मबलमा कमी आउन थाल्छ, आत्मविश्वासमै कमी आउन थाल्छ, त्यसलाई चाहिँ डिप्रेसन भनेर बुझ्न सकिन्छ।
यो चाहिँ के कारणले हुन्छ होला?
जीवन चाहिँ कस्तो हुनुपर्छ भन्ने एउटा डेफिनेसन चाहिँ सबैजनालाई थाहा हुन्छ। मेरो जीवन कस्तो हुनुपर्छ भन्ने एउटा अपेक्षा होइन आशाहरू भएको हुन्छ र ती आशा र अपेक्षाहरू चाहिँ भने अनुसार चाहिँ पुरा नहुँदा होइन र इच्छा र अपेक्षा आशाहरू चाहिँ वास्तविक रूपमा देख्न नपाउँदा र समय अनुसार चाहिँ नहुँदाखेरि चाहिँ निराशामा बद्लिन्छ र त्यो निराशामा बद्लेको चिन्हहरू चाहिँ हामीले सङ्केतहरू भनौँ न ती कुराहरू चाहिँ परिवारका सदस्य या आफैले पनि पहिचान गर्न चाहिँ सजिलो छ। जस्तै एक्कासी चाहिँ खाना खान मन नलाग्नु या निन्द्रा नलाग्नु, चिडचिडाहार हुनु अथवा रिस उठेको महसुस हुनु, एक्लो बस्न मन लाग्नु या कतै पनि कोहीसँग पनि कुराकानी गर्न मन नलाग्नु र अब यो सम्पूर्ण कुराबाट अलगिएर कतै जाउँ भने जस्तो महसुस हुनु डिप्रेसनको चिन्ह हुने गर्दछ। जसले गर्दाखेरि आफूलाई के भइरहेको छ त्यो खालको महसुस भइरहेछ भने समयमै चाहिँ कुनै एक्सपर्टको चाहिँ सहायता लिन पनि सकिन्छ र त्यस्ता व्यक्तिहरू आफ्नो परिवारको सदस्यमा कोही अब साथीभाइ आदिले महसुस गरेको छ र लगातार ती व्यक्तिले चाहिँ पहिलाभन्दा अब भनौँ न केही समय अगाडिभन्दा केही फरक चाहिँ उसको गतिविधि देखियो, उसको सोचाइहरू देखियो र धेरै जस्तो अवस्थामा चाहिँ एक्लै बसिरहेको त्यसरी अब जस्तो कहिलेकाहीँ चाहिँ वेट लस्टहरू भएको पनि देखिन्छ होइन। सधैँ गरिरहने जस्तै सामाजिक कार्यहरू घरमै गरिरहने कार्यहरूमा पनि उसको केही फरकपनहरू आइरहेको छ, उसले त्यसमा कमी आइरहेको छ, अफिस जाने मान्छेहरूले धेरै बिदा लिइरहेको छ या गइरहेको छैन, छोडिरहेको छ, यस्ता कुराहरूले चाहिँ पत्ता लगाउन चाहिँ सकिन्छ केही न केही भइरहेको छ भनेर। त्यसकारण डिप्रेसन हो कि होइन, वास्तवमै हो कि भन्ने खालको पत्ता लगाउनको लागि चाहिँ एक्सपर्टको सल्लाह चाहिँ सधैँ लिन जरुरी हुन्छ। त्यसको लागि अब कुनै हस्पिटलमा डक्टर अथवा साइकोलोजिस्टहरूसँग, साइकायाट्रिस्टहरूसँग पनि होइन छलफल गर्न सकिन्छ। अहिले तपाईँले अब यही वैदेशिक रोजगारीको हकको कुरा गर्दाखेरि चाहिँ विभिन्न जिल्ला अब त्यही काम गर्ने मनोसामाजिक परामर्श दादाहरू हुनुहुन्छ, उहाँहरूसँग समयमै भेट्ने र कुराकानी गरेर मलाई भएको के हो या मेरो परिवारको सदस्यलाई भइरहेको के हो भन्ने खालको कुराहरू चाहिँ पहिचान गराउनलाई चाहिँ उहाँले सहायता लिन चाहिँ सकिन्छ। अनि कुनै पनि व्यक्तिले जस्तै आत्महत्याकै कुरा गर्यो, मलाई मरौँ जस्तो लाग्छ, बस्न बाँचेर के हुन्छ जस्तो लाग्छ भने जस्तो अभिव्यक्ति दिइरहेको छ भनेदेखि चाहिँ समयमै उसलाई पनि सहायता गर्नको लागि चाहिँ एक्सपर्टको सहायता लिनुपर्छ समयमै, नत्र आफैले छुटाएर हो यो त डिप्रेसन रहेछ अब औषधि गर्नुपर्छ भन्ने सोचिरहेको चाहिँ हुनसक्छ, तर फेरि बिस्तारै चाहिँ एकदम अगाडिको स्टेजको मान्छे चाहिँ पछि क्रोनिक स्टेजमा पुग्न सक्छ होइन, पछाडि चाहिँ एकदम बढी जटिलतातिर नजानको लागि चाहिँ समयमै उपचार पद्धति लिनु चाहिँ महत्त्वपूर्ण हुन्छ। अब डिप्रेसन आफैमा चाहिँ एउटा समस्या हो, मैले अघि नै राखिहालेँ होइन, वैदेशिक रोजगारीबाट फर्केर आएकाहरूमा त अब विभिन्न खालको समस्याहरू छन् नै, अब मानसिक रोग पनि विभिन्न प्रकारका हुने गर्दछन्, कडा मानसिक रोगदेखि लिएर अब अलिकति नरम खालको मानसिक रोगसम्म पनि लागेको व्यक्तिहरू हुन्छ. अब जस्तै कसै कसैमा चाहिँ एकदमै चिन्ता दैनिक चिन्ताले गर्दाखेरि चाहिँ अलिकति दैनिक कार्यहरूमा उतार चढावहरू भएकोदेखि लिएर विशेष गरी औषधि नै सेवन गर्नुपर्ने खालको कडा मानसिक रोगहरू भएको पनि पाइन्छ. तर त्यसमध्येमा पनि अहिले उठान तपाईँले गरिरहनु भएको विषय चाहिँ डिप्रेसन हो र डिप्रेसन चाहिँ अधिकांश अझ बढी भएको पाइन्छ होइन. त्यसैले गर्दाखेरि अहिलेको युगलाई चाहिँ डिप्रेसनको युग पनि भन्ने गरिन्छ. हाम्रो अहिले नेपालमा मात्र नभएर यो विश्वव्यापी रूपमा चाहिँ एकदमै ठुलो समस्याको रूपमा देखिएको विषय चाहिँ हो. त्यसैले तपाईँले अहिले उठान गरिरहेको विषय र अनि वैदेशिक रोजगारीलाई नै हेर्ने हो भने पनि अब तपाईँ हामीले देख्न सक्छौँ सबैजनालाई विदेशमा गएर केही सजग हुन्छ केही राम्रो हुन्छ केही हुन्छ नि आफ्नो जीवन सुध्रिन्छ भन्ने खालको उनीहरूको सोचाइ भइरहेको अवस्था हुन्छ. तर त्यसको ठिक विपरीत चाहिँ भइरहेको किनभने चुनौतीहरूलाई चाहिँ सामना कसरी गर्ने के गर्ने त्यो खालको तालिम पनि लिएको हुँदैन सोचाइ पनि भइरहेको हुँदैन र अचानक आउने त्यस्ता चुनौतीहरू र सङ्घर्षहरूले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ छिटै डिप्रेसनमा गएको पाइन्छ. त्यही भएर यसको रोकथामको लागि चाहिँ डिप्रेसन के हो भन्ने कुरा सुरुमै थाहा पाउनु जरुरी छ हरेक व्यक्तिले जान्नु जरुरी छ र त्यस पछाडि यदि भइ नै हालेको खण्डमा चाहिँ औषधिको उपचार पनि सम्भव छ र कुनै विशेषज्ञको सँग कुराकानी गरेर परामर्श लिएर पनि सम्भव छ भन्ने कुराको जानकारी पनि एकदम महत्त्वपूर्ण चाहिँ हुन्छ.
डिप्रेसन मलाई भयो भनेर चाहिँ कसरी थाहा पाउने यसका तहहरू केही हुन्छन्?
सबै मान्छेमा डिप्रेसन हुँदैन एउटा चाहिँ होइन अनि खालि फरक चाहिँ के मात्र होला भने डिप्रेसन भएको व्यक्तिहरूमा चाहिँ न्यून अथवा उच्च होइन नरम अथवा अलिक बढी भइसकेको भन्ने खालको चाहिँ तपाईँ हामीले बुझ्न मिल्छ. तर सुरुमै पनि डिप्रेसन भयो भनेर बुझ्नको लागि चाहिँ केही समय अगाडि चाहिँ आफूले गर्दै आइरहेका कुराहरूमा अब गर्न मन नलाग्नु अनि निन्द्रामा गडबडी हुनु खानामा गडबडी हुनु वेट लस्टहरू हुनु या ज्यादा हुनु होइन अनि धेरै कुराहरूमा चाहिँ सान्दर्भिक नलाग्नु दुनियाँले गरेकै कुराहरू चाहिँ वास्तवमा चाहिँ सही होइन भने जस्तो महसुस हुनु र हुन पनि सक्दैन भन्ने खालको होपलेस महसुस हुनु आशा निराशामा बदलनु त्यो नै साइन एन्ड सिम्टम्सहरू हुन् र त्यस्तो खालको महसुस भइरहेको छ मनमा हो यो त अब के पनि हुँदैन मेरो जीवन अब योभन्दा अगाडि चाहिँ राम्रो हुन सक्दैन जस्तो महसुस हुनु ती कुराहरू अलिकति पनि महसुस हुन थालेको छ भने कतै यो डिप्रेसनको साइन त होइन भनेर बुझ्नु चाहिँ जरुरी हुन्छ. र कहिलेकाहीँ अनि त्यस्तो कडा अवस्थामा पुग्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ आत्महत्या गर्ने जस्ता खालका सोचाइहरू आएर पनि आत्महत्या हुने चान्सेस हुन्छ. त्यही भएर एकदम छिटोभन्दा छिटो पहिचान गर्नु र यसको उपचार गर्नु चाहिँ पर्छ.
मनोविद करुणा कुवरका कुरा सुन्दा सुन्दै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014003 फोन गर्न सक्नुहुनेछ.
तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसोती 3 जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र र परासीमा पनि जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785213011 सम्पर्क गर्न सक्नुहुन्छ.
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो. कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी नवीन सुवेदीलाई पनि. आजको कार्यक्रमबाट प्रेम छेत्री र सिर्जना नेउरे बिदा हुन्छौँ. नमस्कार.